بسم اللہ الرحمن الرحیم. ناظرین محترم، یہ آیت جس کی سماعت کا شرف آپ نے اور ہم نے حاصل کیا ہے، یہ قرآن مجید کے سورہ اسراء میں ہے، اور سورہ اسراء کی یہ نویں آیت ہے، اور سورہ اسراء قرآن مجید کے 15ویں پارے میں واقع ہے. اس آیت میں خداوند عالم نے بہت اچھی بات کہی ہے. ظاہر سی بات ہے قرآن تو ہے ہی اچھی باتوں کا مجموعہ. یہ جو بات کہی ہے وہ یہ کہ یہ جو قرآن ہے یہ کس کو ہدایت کرتا ہے؟ البتہ قرآن کے شروع میں ہے ہدى للمتقین، لیکن کہ کیسے لوگوں کو ہدایت کرتا ہے، یہ اس طرح کی آیتیں قرآن میں زیادہ ہیں. کبھی کبھی یہ بھی ہے کہ عام انسان کی ہدایت کرتا ہے، کبھی کبھی یہ ہے کہ متقین کی ہدایت کرتا ہے. اب یہاں پر ایک دوسری تعبیر ہے کہ اس کی ہدایت کرتا ہے جو پائیدار ہو، جو مستحکم ہو، اس کی ہدایت کرتا ہے. اب یہ سوال خود بخود اٹھتا ہے کہ آخر یہ کیا ہے، آخر قرآن کس کی ہدایت کر رہا ہے؟ بالآخر کبھی کسی کی ہدایت کر رہا ہے متقین کی، کبھی عام لوگوں کی ہدایت کر رہا ہے. ہدى للناس بھی ہے قرآن مجید میں، یہ عام لوگوں کے لیے ہدایت ہے، اور یہ ہے کہ وہ اس کے لیے ہدایت ہے کہ جو پکا آدمی ہے، کہ جو اپنے ایمان کا پکا ہے، اور وہ ہے کہ وہ قوم کے جو اپنے مضبوط ہیں، اپنے ارادے میں، اپنے ایمان میں مضبوط ہیں، اس کی ہدایت کرتا ہے. تو آخر بات کیا ہے، یہ ہدایت کس کی کرتا ہے قرآن، بات سچی کون سی ہے؟ تو یہ ظاہر سی بات ہے اس میں ایک عام سی بات ہے کہ ہدایت کے درجات ہیں، ہدایت کے درجات ہیں. ہدایت کہتے ہیں راستہ دکھانے کو، اور ہدایت کا ایک معنی یہ بھی ہے کہ راستہ دکھانے کے بعد یا راستہ بغیر دکھائے ہوئے جس کو ہدایت کرنا ہے اس کا ہاتھ پکڑ کے اس جگہ تک پہنچا دے جہاں اس کو جانا ہے، اس کو بھی ہدایت کہا جاتا ہے. تو یہ جو ہاتھ پکڑ کے جو کسی کو کہیں تک پہنچانا ہے یا راستہ صرف دکھانا ہے، تو آخر یہ کئی طرح کا ہو سکتا ہے. کبھی کبھی راستہ دکھانے کے لیے ہو سکتا ہے، بچوں کی مثال دے دوں میں، ہو سکتا ہے دور سے اشارہ کر کے بتا دیں، ہو سکتا ہے کوئی مثلا سڑک ہو تو اس کا نام لے کے بتا دیں کہ فلاں سڑک ہے، ہو سکتا ہے کوئی اور مختلف طریقے ہو سکتے ہیں ہدایت کرنے کے، یعنی راستہ دکھانے کے. اسی طرح سے ہاتھ پکڑ کے پہنچانے کے بھی مختلف طریقے ہو سکتے ہیں کہ کس کس طریقے سے پہنچایا جا رہا ہے. تو ہدایت کے درجات ہیں. عام انسانوں کو جو ہدایت دیتا ہے قرآن، اگر کافر پڑھے گا، عام انسان پڑھے گا، غیر مسلمان پڑھے گا، تو اس کو بھی ایک سچائی کی چنگاری اور ایک نور جو سچائی کا ہے وہ اس کے دل میں آئے گا، اس کو بھی کچھ نہ کچھ سمجھ میں آئے گا قرآن میں سے، تھوڑی سی بات بھی اس کو سمجھ میں آئے گی. لیکن اس میں ہو سکتا ہے کہ ابھی عمل صالح، نماز روزے کی بات ابھی اس کو سمجھ میں آئے. تو جب نماز روزے کی بات سمجھ میں نہیں آئے گی، اس کو صرف اتنا سمجھ میں آئے گا ہاں کوئی خدا ہے، کوئی قرآن ہے، اس میں جو بات کہی گئی ہیں بڑی اچھی اچھی بات کہیں گئی، ایک کلیات، ایک ایسی باتیں کہ جو موٹی موٹی باتیں ہیں وہ اس کو سمجھ میں آئیں گی. لیکن وہ اتر جائے اس میں، وہ اس کے اجزاء میں چلا جائے، جزیات میں چلا جائے، وہ اس کو سمجھ میں نہیں آئے گا. تو یہ ہدایت ہے قرآن کی ان لوگوں کے لیے کہ جو عام لوگ ہیں، جو مسلمان ہیں یا نہیں ہیں، متقی ہیں یا نہیں ہیں، ان لوگوں کے لیے ہے. اس کے بعد آتی ہے متقین کی مثلا ہدایت کرنے کے لیے. متقین کی ہدایت یہ نہیں ہے کہ وہ اللہ کے اوپر ایمان لے آئیں، اللہ کے اوپر ایمان تو لے آئے ہیں وہ، اب وہ ہدایت کرتا ہے دوسری چیزوں کی اور جزئیات کی اور باریکیوں کی ہدایت کرتا ہے کہ آدمی مثلا کسی کی غیبت نہیں کرے گا، آدمی کسی کی برائی نہیں کرے گا، آدمی اپنے پڑوسی کا خیال رکھے گا، اور جو دوسری اور یعنی یہاں تک کہ وہ گناہ، دیکھیے گناہ کے بارے میں یہ ہے گناہ کرنا غلط ہے، یعنی اس میں عذاب ہے، لیکن گناہ کے بارے میں سوچ رہا ہے اگر، تو یہ غلط تو ہے لیکن گناہ نہیں ہے. اس میں گناہ کے بارے میں سوچنا، آدمی سوچ رہا ہے کہ گناہ کے بارے میں، جھوٹ کے بارے میں سوچ رہا ہے مثلا جھوٹ بولنے کے بارے میں، تو یہ جب تک سوچ رہا ہے تب تک گناہ نہیں ہے، یہ اس میں عذاب نہیں ہے کوئی، لیکن بہرحال غلط ہے یہ بھی. لیکن اللہ نے رعایت رکھی ہے بنی آدم کے ساتھ کہ اس پر عذاب نہیں دے گا. تو اس اعتبار سے جب ہم یعنی متقین کے لیے جو قرآن ہدایت کرتا ہے، تو ایسی چیزوں سے بھی مثلا پرہیز کرنے کو ان کو کہتا ہے کہ جو گناہ نہیں ہیں، جن کے اوپر عذاب نہیں ہے، لیکن درجات کا فرق پڑ سکتا ہے، ان کو اس چیزوں کی ہدایت کرتا ہے. اب جو ایک مجموعی اعتبار سے ہم کہہ سکتے ہیں وہ یہ ہے کہ قرآن ہدایت کرتا ہے ان لوگوں کی کہ جو مضبوط ہیں اپنی جگہ پر. اب یہ قرآن کا مثلا تیسرا مرحلہ کہہ سکتے ہیں یا دوسرا یا جو بھی اس کو نمبر کے اعتبار سے آپ اس کو یعنی درجہ دیں، تو یہ اس آدمی کو، اس شخص کو، ان لوگوں کو ہدایت کرتا ہے یا اقوم کہ جو مضبوط ہوں، جو پائیدار ہوں. ایسا نہیں کہ آج ہدایت کی ہے، کچھ لوگ ہیں نا کہ ان کو راستہ بتا دیا جائے، تھوڑی دور جاتے ہیں راستے تک، پھر وہ کج ہو جاتے ہیں، پھر ٹیڑھے ہو جاتے ہیں. نہیں، ان لوگوں کی ہدایت کرتا ہے جو آخر تک جائیں، जो लोग टेढ़े हो जाते हैं उनको दूसरी तरह की हिदायत करता है। तो अब ये आपको देखना पड़ेगा कि जो हिदायत लेने वाले हैं कुरान से वो कैसे हैं। अलबत्ता इस आयत में जो ये है हियाकवम उन चीज़ की हिदायत करता है कि जो सीधे हैं, जो मजबूत है, जो पायदार है, जो दायमी है, इसकी दो तफसीरें की गई हैं। एक तो यही जो मैंने बयान की कि उन लोगों की हिदायत करता है, उन मोमिनीन की या उन अशखास की हिदायत करता है कि जो मजबूत हैं, जो पायदार हैं, जो जिनके जहन में और जिनके सच्चाई है, सीधाई है इनके अंदर।
ذلك الكتاب لا ريب فيه هدى للمتقين
ये किताब कुरान मजीद इसमें कुछ शक नहीं कि कलाम खुदा है, खुदा से डरने वालों की रहनुमा है।
लेकिन एक तस्वीर और है इसकी, वो ये कि कुरान जो हिदायत करता है ऐसे रास्ते की हिदायत करता है कि जो सीधा है, ऐसे रास्ते की हिदायत करता है जो पायदार है, ऐसे रास्ते की हिदायत करता है कि जिसमें कजी नहीं है, जिसमें टेढ़ापन नहीं है, सीधाई है जिसमें, उसकी हिदायत करता है। तो ये दोनों तस्वीरें इस आयत में की जा सकती हैं और दोनों तस्वीरें सही हैं, कोई इसमें हर्ज नहीं है। अच्छा, उसके बाद जो इस आयत में जो अजीब तरीके से कहा गया है कि वयुबशिरुल मोमिनीन, और मोमिनीन को आप बशारत दीजिए, काहे की मशारत, अजर कबीर की, बहुत ज़्यादा उनको अजर मिलेगा, बड़ा अजर मिलेगा। तो ये और इसके बाद की आयत में कि जो तिलावत तो नहीं हुई है इस वक्त, लेकिन उसमें है कि जो ईमान नहीं लाए हैं उनको उनको भी ये खबर दीजिए, उनको काहे की अजाब की खबर दीजिए। तो ये इससे कई बात समझ में आती हैं। नंबर एक, ये बात समझ में आती है कि देखिए पहले से अगर किसी को बता दिया जाए कि इसमें ये नुकसान है या इसमें ये भलाई है, इसमें ये अच्छाई है, तो उसको एक शौक पैदा होता है, उसकी हिम्मत अफजाई होती है, उसमें एक हौसला पैदा होता है, एक जज्बा पैदा होता है, एक ऐसी चीज़ पैदा होती है जिसकी वजह से वो आगे बढ़ सकता है। लिहाजा अगर हम किसी से कोई काम लेना चाह रहे हैं, अब अपने समाज में आ जाएं, अगर हम किसी बच्चे से, किसी दोस्त से, किसी बड़े से, किसी भी आदमी से कोई काम लेना चाह रहे हैं कि ये काम अंजाम दे, तो उसके नतीज के बारे में बताया जाए, अच्छे नतज हैं, बुरे नतज हैं, ये इसका अच्छा नतीजा है कि देखो अगर इस काम को अंजाम दोगे उसके ज़ाहरी एतबार से ये नतज हैं, ये खूबियाँ हैं, और अगर फुला काम को अंजाम दोगे तो इसका अंजाम ये होगा, इसका नतीजा ये होगा, इसका नतीजा ख़राब होगा। ये हमको उसको बताना पड़ेगा कि दोनों तरफ से बताना पड़ेगा, ये नहीं कि एक तरफ से सिर्फ बताएं, दोनों लोगों को बताएं, अच्छे को भी और बुरे को। ये एक बात हुई। और जो दूसरी बात समझ में आती है वो ये है कि देखो एक तरफ का ना बताएं। ये जो आयत है नवी जो आपने सुनी और दसवीं जो इसके बाद की है, एक में है कि मोमिनीन को बशारत दे दीजिए, खुशखबरी दे दीजिए, और एक में ये है कि जो मोमिनीन नहीं हैं उनको भी बताइए। तो इसका मतलब ये हुआ कि खौफ यानी डर और उम्मीद ये एक साथ चलना चाहिए, ये दोनों साथ साथ चलें। अगर सिर्फ हम खौफ पैदा कर देंगे दिल में तो ये भी सही नहीं है, और अगर सिर्फ उम्मीद लगा देंगे तो ये भी सही नहीं है। हर चीज़ के बारे में अमल अच्छा है तो उसके बारे में हम बताएं कि इसमें उम्मीद पाई जा रही है, अगर अमल अच्छा नहीं है तो उसके बारे में बताएं कि इसमें ख़तरा है, इसमें डर है, इसमें खौफ है, इसमें आगे चलकर बुरे नताइज हैं। जैसे कि अल्लाह ने फरमाया है कि हम अगर एक और अजीब बात है कि अरे शरीयत और ये जो दीन है ये इसका तरीका ही इस तरह से है, पहले से हर चीज़ मुहैया कर दी है, पहले से हर चीज़ मुहैया। देखो ये काम अंजाम दोगे इसमें ये अच्छाई है, ये बुराई है, इसके ये नताइज हैं, पहले से बता दिया है। और ये वाकई जब आदमी सोचता है तो वाकई अपने ऊपर भी फख्र करता है और अपने से पहले अपने रब के ऊपर फख्र करता है कि ऐसा अल्लाह, ऐसे हिकमत वाला वाकई यानी आदमी सोच नहीं सकता था इस दुनिया में आ गया, कहाँ कहाँ भटकता फिरता, लेकिन अल्लाह ने जो सबसे पहला इंसान भेजा है दुनिया में वह हादी बनाकर भेजा, जनाब आदम को भेजा, नबी बना के भेजा, ताकि वो इधर उधर भटके नहीं, ताकि इधर उधर ना जाएं। हो सकता है एक आम आदमी भेजता और उसकी नस्ल में किसी नबी को पैदा करता, कि नहीं पहला आदमी नबी होगा, और ये हमारे लिए बहुत फख्र की बात है। जब तक बच्चे के साथ उसके माँ बाप होते हैं उसको कितनी ढारस होती है, कितनी उम्मीद होती है, उसको कितना अच्छा लगता है, और जब माँ बाप उसके खो जाते हैं या वो खो जाता है अपने माँ बाप से, तो कैसी अजीब बात हो जाती है उसके लिए, भटकता फिरता है, इधर उधर हाथ मारता है, रोता है, और जाहिर सी बात है परेशान हो जाता है। अगर इस दुनिया में अल्लाह ने हिदायत का सिलसिला कायम ना किया होता तो वाकई ये इंसान क्या कर रहा होता, आप सोच लिए ज़रा सा। तो अपने रब पर आप भी फख्र करें और हम भी फख्र करें, और अल्लाह का शुक्र जितना ज़्यादा करें وہ کم ہے کہ اللہ نے ہدایت کا سلسلہ قائم رکھا اور ہم کو پہلے ہی سے بتا دیا کہ جب اگر یہ کام کرو گے تو اس میں اچھائی ہے اور یہ نیکیاں ہیں, یہ اس کے نتائج ہیں, اگر برے کام کرو گے تو اس میں یہ برائیاں ہیں اور یہ اس کے نتائج ہیں, یہ انجام ہے. بہرحال یہ ہم کو فخر کرنے کی بات ہے, اور ہمیشہ ہم اپنے دل میں انشاءاللہ, اللہ ہم کو توفیق دے گا, ہمیشہ خوف بھی رہے برے کام کا اور ہمیں امید بھی رہے اچھے کام کے نتائج سے انشاءاللہ.